यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बंगलादेशका अन्तरिम प्रधानमन्त्री सहित विश्व समुदायका नेताहरूसँग भेटवार्ता जारी। नेपालमा आयोजना हुने सगरमाथा संवादमा सहभागी भई जलवायु न्याय अभियानमा ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह। सबै पक्षको अधिकार समेट्ने गरी संविधान संशोधनमा सबै दलको साथ रहने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वास। आजदेखि चार दिन देशका अधिकांश भूभागमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। चट्याङ लागेर कञ्चनपुर र बाजुरा तथा दाङमा चारजनाको मृत्यु र चीनद्वारा प्रशान्त महासागरमा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेपास्त्र परीक्षण।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रसंघीय महासभाका क्रममा न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायका नेताहरूसँग भेटवार्ता गरिरहनु भएको छ। त्यसक्रममा बंगलादेशका सरकार प्रमुख मोहम्मद युनुससँग प्रधानमन्त्री ओलीको न्यूयोर्कमा भेटवार्ता भएको छ। न्यूयोर्कमा जारी महासभामा भाग लिन जानुभएका दक्षिण एसियाका दुवै सरकार प्रमुखका बीचमा पहिलो पटक साइडलाइन द्विपक्षीय भेटवार्ता भएको हो। भेटका अवसरमा दुई मुलुकबीचको सम्बन्धका बारेमा छलफल भएको छ। प्रधानमन्त्री ओली र समकक्षी युनुस बीचको छलफल ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदान प्रदान, शैक्षिक सम्बन्ध तथा क्षेत्रीय अन्तर्राष्ट्रिय फोरमहरूमा सहकार्यमा केन्द्रित रहेको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। प्रधानमन्त्री ओलीले हिजै न्यूयोर्कस्थित सेप्टेम्बर 11 राष्ट्रिय स्मारक पुगेर मृतकहरूप्रति श्रद्धांजलि व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ। न्यूयोर्कमा समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती विषयमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताउनुभयो। महासभा अन्तर्गतको उच्चस्तरीय प्लेनरी बैठकमा प्रधानमन्त्रीले समुद्री सतह वृद्धिका कारणबारे चर्चा गर्नुभयो। प्रधानमन्त्री ओलीले एसियाका दुई तिहाई हिमालहरू पग्लिएसँगै कम्तीमा 10 नदी प्रणाली सुक्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक रिचार्ज सिस्टम भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ़न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले राष्ट्रसंघको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई पनि सम्बोधन गर्नुभयो। त्यसक्रममा प्रधानमन्त्री ओलीले जलवायु न्यायको आवाज उठाउनुहुँदै विकसित मुलुकले पेरिस सम्झौता बमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्नेमा जोड़दार माग गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी भई जलवायु न्याय अभियानमा ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गर्नुभयो। उहाँले फोरममा सहभागी हुन विभिन्न राष्ट्र प्रमुख र सरकार प्रमुखलाई औपचारिक निमन्त्रणा पनि दिइने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताउनु भएको छ। राष्ट्रसंघीय महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा माउन्ट सिनाई अस्पतालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रमा चुनौतीहरू सामना गर्नु परिरहेको अनुभव साट्नुभयो। प्रधानमन्त्री ओलीले मानिसलाई बिरामी भएपछि उपचार गर्ने भन्दा पनि बिरामी नै हुन नदिने गरी निरोगी नेपाल अभियान मुलुकले सञ्चालन गरेको जानकारी दिनुहुँदै यो अभियान समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको एउटा अंगका रूपमा कार्यान्वयनमा रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालले मातृ शिशु मृत्युदरमा उल्लेख्य गिरावट ल्याउने लगायतका सुधारको काम गरेको तर स्रोत साधनको अपर्याप्तताका कारण हुनुपर्ने जति स्वास्थ्य पूर्वाधार विकास नभएको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका कार्यकारी प्रमुख एलिस अलब्राइटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। न्यूयोर्कमा भएको भेटमा एमसीसी नेपालमा कार्यान्वयनका पक्षमा छलफल भएको थियो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको छ। अमेरिकाको न्यूयोर्कमा भएको भेटमा उहाँहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबूत बनाउने लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र स्पेनबीच सन् 1968 मे 13 तारीकमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले अमेरिकाका राजनैतिक मामिला सम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्यूयोर्कमा भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा उहाँहरूबीच दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई उच्चस्तरीय भेटवार्ताले थप मजबूत बनाउन सहयोगी भएको विषयमा छलफल भएको त्यहाँस्थित नेपाली नियोगले जनाएको छ। त्यस अवसरमा मन्त्री डाक्टर राणाले अमेरिका नेपालको आर्थिक विकास र व्यापारिक साझेदारीका लागि महत्वपूर्ण मुलुक भएको बताउनुभयो। नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबीच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रता जस्ता विषयमा साझा मूल्य मान्यता राखेको विषयमा उहाँहरूबीच छलफल भएको थियो। मन्त्री डाक्टर राणाले अमेरिकी सहयोग नियोगले सन् 2022 सन् 2027 65,90,00,000 अमेरिकी डलर नेपालको शिक्षाको गुणस्तर सुधार लगायतका क्षेत्रमा खर्च गर्ने गरी प्याकेज कार्यक्रम सम्बन्धी गत वर्ष भएको सम्झौताको स्मरण गर्नुहुँदै सहयोग निरन्तर रूपमा प्राप्त हुने अपेक्षा पनि व्यक्त गर्नुभयो। यसअघि परराष्ट्र मन्त्री डाक्टर राणा देउवाले दक्षिण कोरिया र फिलिपिन्सका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। दक्षिण कोरियाका विदेश मन्त्री चो तायो युलसँग भएको भेटमा नेपाल र कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँहरूबीच यसै वर्ष दुवै देशले मनाइरहेको नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको 50 वार्षिकोत्सवका विषयमा पनि छलफल भयो। भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली ईपीएस मार्फत नेपालीलाई दिइएको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्र सेवकहरूलाई दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्र मन्त्री डाक्टर राणाले नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो। मन्त्री डाक्टर राणाले फिलिपिन्सका विदेश मन्त्रीसँग भएको भेटमा आपसी हित र साझा चासोका साथै भावी सहकार्यका विषयमा कुराकानी भएको जानकारी दिनुभयो। नेपालले संयुक्त राष्ट्रसंघ कोप सम्मेलन जस्ता महत्वपूर्ण फोरमहरूमा जलवायु परिवर्तनको जोखिम तथा हानि नोक्सानीका विषयहरूलाई जोड़तोड़का साथ उठाइरहेको छ। समस्या समाधान र सहायता साझेदारीको साझा थलोका रूपमा हेरिने संयुक्त राष्ट्रसंघ जस्ता फोरममा नेपालले आफ्नो पहल अझ बढ़ी वैज्ञानिक बनाउनु पर्नेमा विज्ञहरूले जोड़ दिएको संवाददाता बालिका महादेन बताउँछिन्।
संयुक्त राष्ट्रसंघको 79 महासभा अन्तर्गत संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित मुख्यालयमा आयोजित समिट अफ द फ्यूचरको सह अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अति कम विकसित मुलुकलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसँग लड्ने प्रतिबद्धता पूरा गर्न स्मरण गराउनुहुँदै जलवायु अनुकूलन र न्यूनीकरण कोषहरू बढ़ाउन आग्रह गर्नुभयो।
Extreme poverty while a small minority in some corners of the world accumulates billions in wealth each day. LDCs face severe economic challenges with unmet ODA and climate financing commitments, insufficient and delayed international support, and most critically, global financial and trading regimes remain fundamentally unfavorable to LDCs.
गत शनिबार आयोजित पार्लियामेन्टेरियन्स फर फोसल फ्युल फ्रीको कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको धारणा राख्नुभयो। यसै गरी संयुक्त राष्ट्रसंघ युएनका महासचिव एन्टोनियो गुटरेसले समिट अफ द फ्यूचर कार्यक्रमको उद्घाटन गर्नुहुँदै विभिन्न मुलुकहरूबीच द्वन्दहरू वृद्धि हुँदै गइरहेको, जलवायु संकटले मानव जीवनमा हानि पुर्याएकोले विश्वलाई सही दिशामा ल्याउन मुलुकहरू एक भई जटिल निर्णय लिने बेला भइसकेको जिकिर गर्नुभयो।
I called for this summit because our world is ebbing off the rails and we need tough decisions to get back on track. Conflict are raging and multiplying. The climate crisis is destroying life, devastating communities and ravaging economies.
जलवायु जोखिमका हिसाबले उच्च जोखिमयुक्त मुलुकभित्र पर्ने नेपालले संयुक्त राष्ट्र संघ कोप जस्ता महत्वपूर्ण फोरमहरूमा आफ्ना कुरा राख्दै आएको छ। कम विकसित मुलुकहरू अझ बढ़ी जोखिम र संकटमा रहेकाले पनि आर्थिक सहायताको सुनिश्चितताका लागि नेपालको पहल अझ बढ़ी वैज्ञानिक र यथेष्ट बनाइनुपर्ने अनुसन्धानकर्ताहरूले जोड़ दिएका छन्। अनुसन्धानकर्ता तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर रिजन भक्त कायस्थ,
नेपाल गभर्नमेन्टले गरिराखेको त ठिक छ, तर अहिले तथ्याङ्कमा अलिकति पछाडि परेका छौँ कि भन्ने चाहिँ छ। जस्तै हाम्रो देशमा तापक्रम वृद्धि कुन क्रममा भइराखेको छ, हिमालकालहरू हिमनदीहरू कसरी परिवर्तन भइराखेका छन्, त्यसको चाहिँ नै तथ्याङ्क अलि हामीसँग चाहिँ कमजोर अवस्थामा छ।
सन् 2015 भएको पेरिस सम्झौता अनुसार औद्योगिक समयको भन्दा पहिलेकै अवस्थाको तापमान राख्ने अर्थात 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने सम्झौताको लक्ष्य अनुरूप सदस्य राष्ट्रहरूले तापक्रमलाई कम गर्न व्यवहारिक रूपमा काम गर्न नसक्दा भने जलवायु संकट उत्पन्न हुन थालेको छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको अधिकार समेट्ने गरी संविधान संशोधन गरिने बताउनु भएको छ। वीरगंजमा निर्माण गरिएको आत्माराम ओझा दुखा सहनी स्मृति भवन तथा नेपाली कांग्रेस पर्साको पार्टी कार्यालय भवनको हिजो उद्घाटन गर्नुहुँदै सभापति देउवाले समयानुकूल संविधान संशोधनका लागि सबै दलले साथ दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले संविधान संशोधन कुनै एक दलका लागि मात्र नभई सबै नेपालीका पक्षमा हुने बताउनुभयो। त्यसक्रममा सभापति देउवाले पर्साको विकासले समग्र तराई मधेसको प्रतिनिधित्व गर्ने हुँदा नेपाली कांग्रेसका कार्यकर्ताहरू ऐक्यबद्ध भई विकास निर्माण कार्यमा अघि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सबै नागरिकको अधिकार स्थापित गर्न बाँकी रहेकाले संविधान संशोधन गर्न राजनीतिक दलहरूबीच छलफल अघि बढ़ाइएको जानकारी दिनुभयो। कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मंसूरले संविधान संशोधन मार्फत पछि परेका वर्ग समुदाय जाति र जनजातिको अधिकार पूरा गर्नुपर्नेमा जोड़ दिनुभयो। हिजै वीरगंजमा मधेस प्रदेशका आठवटै जिल्लाका पार्टी सभापति लगायत मधेस प्रदेशका नेताहरूसँगको छलफलमा सभापति देउवाले तराई मधेसमा कांग्रेस कमजोर बन्दा त्यसको प्रभाव केन्द्रीय राजनीतिमा पर्ने बताउनुभयो। उहाँले मधेस प्रदेश नेपाली कांग्रेसको आधार क्षेत्र भएकाले जनताको घर दैलोमा पुग्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो। उहाँले आपसी मतभेद र गुट उपगुट लगायतका समस्या त्यागेर आगामी निर्वाचनमा कांग्रेसलाई सशक्त रूपमा अघि बढ़ाउन अहिलेदेखि नै लाग्नुपर्ने बताउनुभयो। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको विकास गतिशीलता र स्थिरताका लागि सबैभन्दा पहिला राजनैतिक स्थिरता आवश्यक रहेको बताउनु भएको छ। भक्तपुरमा हिजो शुरू भएको भक्तपुर सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्नुहुँदै शहरी विकास मन्त्री समेत रहनुभएका सिंहले अहिलेको सरकारले जनताको पक्षमा काम गर्न संसदमा अड्किएर रहेका विधेयकहरूलाई अघि बढ़ाएको बताउनुभयो। समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले काम गरिरहेकाले व्यवसायीहरूलाई ढुक्क भएर लगानी गर्न पनि उहाँले आग्रह गर्नुभयो। उप प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले सहितको गठबन्धन सरकार बनेको पनि बताउनुभयो। गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्नुहुँदै हिजो गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नकारात्मक टीका टिप्पणी हुने गरेकाले त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो। उहाँले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्नुहुँदै कुनै पनि अवाञ्छनीय गतिविधि सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरी सही ढंगले काम गर्न उहाँले अध्यागमनका कर्मचारीहरूलाई निर्देशन दिनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अत्यन्तै सफल ढंगले अघि बढ़िरहेको बताउनु भएको छ। प्रेस चौतारीले हिजो धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्रीका विरूद्ध सामाजिक सञ्जालका माध्यमबाट अनेक प्रकारका भ्रमपूर्ण प्रचार भइरहेको सन्दर्भमा अमेरिकामा त्यस्तो खाले कुनै विरोध प्रदर्शन वा प्रधानमन्त्रीलाई कुनै अवरोध नभएको स्पष्ट पार्नुभयो। महासचिव पोखरेलले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागिता जनाउनु भनेको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र फराकिलो बनाउनु रहेको भन्नुहुँदै प्रधानमन्त्रीले छिमेकी देशका राष्ट्राध्यक्षसँग पनि भेटवार्ताको श्रृंखलालाई निरन्तर चलाउनु भएको जानकारी दिनुभयो। उहाँले सहकारी प्रकरणमा अनुसन्धानलाई रोक्ने गरी भइरहेका गतिविधिहरू कानूनी राज्यमाथिको उपहास भएको बताउनुभयो। महासचिव पोखरेलले अभियोग लागेपछि अनुसन्धानको प्रक्रियामा जाँदैन भन्नु गलत भएको उल्लेख गर्नुहुँदै सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेले अनुसन्धानलाई निशर्त सहयोग गर्नुपर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलविद्युत मार्फत गरीब र विपन्न वर्गलाई धनी बनाउन सरकार लागि परेको बताउनु भएको छ। स्याप्रुबेसीमा हिजो आयोजित नेपाली कांग्रेसका कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरूसँगको छलफलमा उहाँले गरीब र विपन्न वर्गलाई जलविद्युतको सेयर सुनिश्चित गर्ने सरकारको योजना रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष विश्वकर्माले आर्थिक वर्ष 2080-81 आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले विगत केही दिनदेखि देशमा विकसित विभिन्न घटनाक्रम र त्यसबाट शान्ति सुरक्षा एवं मानवाधिकारको संरक्षणमा पर्न सक्ने प्रतिकूल प्रभावप्रति ध्यान आकर्षण भएको जनाएको छ। आयोगले हिजो विज्ञप्ति जारी गरी कसैले पनि घृणायुक्त अभिव्यक्ति नदिन तथा कानूनको सम्मान गर्दै अनुसन्धान प्रक्रियामा सहयोग गर्न समेत आयोग सम्बन्धित सबै पक्षसँग आग्रह गर्दछ भनिएको छ। विज्ञप्ति मार्फत जुनसुकै घटनाको अनुसन्धानलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि नगर्न नगराउन नियन्त्रणमा लिइएका अभियुक्तहरूको स्वास्थ्य उपचारमा बिना भेदभाव चिकित्सकीय जिम्मेवारी र कर्तव्य निर्वाह गर्न घटनाको सूक्ष्म एवं वैज्ञानिक अनुसन्धानमा जोड़ दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। आजदेखि चार दिन लगातार देशभर मौसम बदलिरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै बदली पछि पर्ने वर्षाका कारण 56 जिल्ला उच्च जोखिममा रहने जनाएको छ। महाशाखाका अनुसार न्यूनचापीय प्रणालीको प्रभावका कारण आज दिउँसोदेखि असोज 13 गतेसम्म देशभर साधारणतयादेखि पूर्णतया बदलिरही अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि अधिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै देशका तराई मधेशका भूभागमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख गरिएको छ। महाशाखाले वर्षाका कारण ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ़न सक्ने दैनिक जनजीवन निर्माण कार्य सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण एवं सम्बद्ध सरकारवाला निकायलाई अनुरोध गरेको छ। कञ्चनपुर बाजुरा र दाङमा चट्याङ लागेर हिजो चारजनाको मृत्यु भएको छ। चट्याङ लागेर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 6 का 34 वर्षीय याम बहादुर सुनार, लालझाड़ी गाउँपालिका 1 की 28 वर्षीय हिरामती राणाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो। चट्याङ लागेर दोधारा चाँदनी 6 का 37 वर्षीय जगदीश सुनार घाइते भएका छन्। त्यस्तै बाजुराको बुढीगंगा नगरपालिका 4 बागे गाउँमा 60 वर्षीय खम्ब कटुवालको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। दाङको घोराई उपमहानगरपालिका 11 खुङकोटका निमकली साहुको चट्याङ लागेर मृत्यु भएको छ भने घटनामा 2 जना घाइते भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निजी क्षेत्रसँगको सहकार्यले मुलुक समृद्ध बन्न सक्ने बताउनु भएको छ। पोखरा उद्योग वाणिज्य संघले पोखरामा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पूँजीको विकास गर्न सके देशमा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभयो। उद्योगीहरूलाई उद्योगतर्फ आकर्षित गर्न सरकारले विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले उद्योग व्यवसाय फस्टाएका देशहरूले आर्थिक प्रगति गरेको उदाहरण प्रस्तुत गर्नुभयो। नेपालमा पनि स्वदेशी तथा विदेशी लगानी भित्राउन सके समृद्धि हासिल गर्न धेरै वर्ष कुर्नु नपर्ने भएकाले सरकारले त्यो दिशामा विभिन्न प्रयत्न गरिरहेको उहाँले बताउनुभयो। मन्त्री पाण्डेले सबै प्रदेश सरकारले 1-1 वटा जहाज खरिद गरेर हवाई सेवामा सुधार गर्न सकिने धारणा पनि राख्नुभयो। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपाल मार्फत तनहुका विभिन्न 5 पालिकामा विद्युत प्रसारण लाइनका लागि 179 वटा टावर निर्माण गरिने भएको छ। जिल्लाको ब्यास नगरपालिका र आबुखैरेनी बन्दीपुर रिसिङ तथा घिरिङ गाउँपालिकामा उक्त टावर निर्माण गर्न लागि हो। सबस्टेशन अन्तर्गत विद्युत प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने स्थानका विभिन्न ठाउँमा जग्गाको मुआवजा वितरण प्रक्रिया प्रारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँले एमसीए नेपालद्वारा सञ्चालित 400 केवी विद्युत प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेशनदेखि दमौली सबस्टेशन हुँदै बुटवल सबस्टेशन खण्ड अन्तर्गत विद्युत प्रसारण लाइनको टावर निर्माण गरिने जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। चीनले हिजो एउटा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेपास्त्रको परीक्षण गरेको छ। धेरै वर्षपछि चीनले अभ्यासका क्रममा यस्तो प्रक्षेपण प्रशान्त महासागरमा गरेको हो। उक्त प्रक्षेपणले त्यस क्षेत्रका अन्य मुलुकहरूमा विरोध प्रदर्शन शुरू गराएको छ। चीनको छिमेकी जापानले अग्रिम सूचना नदिएको बताउँदै बेजिङको सैन्य विस्तारबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। बेजिङले हालैका वर्षहरूमा आफ्नो आणविक विकासलाई तीव्र पार्दै रक्षा खर्च तीव्रतर ढंगले बढ़ाएको छ। चीनले संयुक्त राज्य अमेरिकाले अनुमान गरे भन्दा तीव्र गतिमा आफ्नो अस्त्र भण्डार विकास गरिरहेको भन्दै पेन्टागनले गत अक्टोबरमा चेतावनी दिएको थियो। लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलले हिजो आफ्नो मुलुकमा गरेको आक्रमणमा कम्तीमा 51 जनाको मृत्यु भएको र 220 भन्दा बढी घाइते भएको जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी महिला र बालबालिका रहेको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विभिन्न 280 भन्दा बढी क्षेत्रमा आक्रमण गरिएको लेबननका तर्फबाट जारी सूचनामा उल्लेख गरिएको छ। श्रीलंका नयाँ राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आम चुनावका लागि बाटो खुलाउन भन्दै संसद विघटन गर्नुभएको छ। राष्ट्रपति दिशानायकेले 225 सदस्यीय संसद विघटन गर्नुभएको हो। शनिबार राष्ट्रपतीय निर्वाचन जित्नुभएका उहाँले वामपन्थी विचारधारा बोकेको पार्टी नेशनल पीपुल्स पावर गठबन्धनको संसदमा केवल 3 सीट थियो। उहाँको पक्षमा जम्मा 3 सीट भएको बेला उहाँले संसद विघटन गर्नुभएको हो। उहाँका सहयोगी हरिणी अमर सूर्यालाई प्रधानमन्त्रीका लागि उहाँले छनौट गरिसक्नु भएको छ। श्रीलंकाको इतिहासमा महिलालाई प्रधानमन्त्रीका लागि चुनिएको यो तेस्रो पटक हो। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयहरूलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिहरूमा समावेश गरी अघि बढ़ने निर्णय गरेको छ। अर्थ मन्त्रालयमा बुधबार बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले अर्थ मन्त्रालयले एक दिनमा गर्ने कार्यक्रममा पनि न्यूनतम साझा कार्यक्रममा उल्लेखित विषयहरूलाई समावेश गरी कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान बनाउने, युवा साझेदारी कार्यक्रमलाई अघि बढ़ाउने लगायतका विषयहरू समावेश छन्। बैठकले 100 दिनमा सम्पन्न गर्नुपर्ने कार्यक्रम, अन्तर मन्त्रालय समन्वय, राजस्व परिचालन, पूँजीगत खर्च, अर्थ मन्त्रालयको वार्षिक बजेटको कार्यान्वयन लगायत कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवन स्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनु भएको छ। चीनको राजधानी बेजिङमा आयोजित ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमलाई बुधबार सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको बताउनुभयो। नेपालको भौगोलिक अवस्था अनुसार सड़क सञ्जालका अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोर्टवेको महत्व रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी एवं वैदेशिक लगानी विस्तार गर्न आवश्यक भएको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले वातावरण मैत्री एवं दिगो यातायातका लागि विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको सम्मेलनमा जानकारी गराउनुभयो। बुधबारदेखि शुरू भएको ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमको कार्यक्रममा नेपाल लगायत विभिन्न देशका उच्च राजनीतिक तहको प्रतिनिधि मण्डलहरूको सहभागिता रहेको छ। नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक बुधबार 49.18 अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से परिसूचक 49.18 अङ्कले बढेर 2519.57 बिन्दुमा सीमित भएको छ। अघिल्लो दिन मंगलबार 5,68,95,61,00,000 मूल्यमा शेयरको कारोबार भएको थियो भने बुधबार कारोबार रकम घटेर 4,81,32,23,000 रूपियाँ बराबरको शेयरको कारोबार भएको छ। एनएमबी ब्याङ्क लिमिटेडले विदेशी लगानी भित्राउने सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गरेको छ। दिगो युटिलिटी स्केल सौर्य र कृषि परियोजनाको विकासको लागि प्राविधिक सहयोग तथा परामर्श भित्राउने उद्देश्यले अमेरिकी डलर 20 मिलियनको पहिलो सम्झौता डस फण्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रो पावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दिगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक FMOसँग दोस्रो सम्झौता गरेको छ। नेपाल विद्युत प्राधिकरणको नेपालभर 800 मेगावटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबी ब्याङ्कले आफ्ना सौर्य ऊर्जासँग आबद्ध ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उत्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दिगो रूपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। तनहुँको म्याग्दे गाउँपालिकाले जैविक कृषि विकासका लागि नव प्रवर्तनशील मल उत्पादन र बजारीकरण परियोजना सञ्चालन गर्ने भएको छ। गण्डकी प्रदेश सरकार साझेदारीमा गाउँपालिकाले मुख्यमन्त्री नव प्रवर्तन कार्यक्रम मार्फत उक्त परियोजना सञ्चालन गर्न लागि 1,24,000,000 लागतको परियोजना सञ्चालनका लागि प्रदेश सरकारसँग पालिकाले सम्झौता गरेको छ। त्यस अनुसार मुख्यमन्त्री प्रवर्धन साझेदारी कार्यक्रम मार्फत 75,00,000 सहयोग हुनेछ भने पालिकाले 25,00,000 साझेदारी गर्ने गाउँपालिकाका अध्यक्ष भीमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
एसियन कप छनौटमा नेपाल उज्बेकिस्तानसँग 6-0 फराकिलो अन्तरमा पराजित भएको छ। दोस्रो हारमा नेपालको छनौटको सम्भावना अन्त्य न्यून बनेको छ। चाइनिज ताइपनमा जारी छनौट अन्तर्गत बुधबार न्यू ताइपियन स्थित फुजेन क्लथिक युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपालको पुष्टमा उज्बेकिस्तानले सहजै आधा दर्जन गोल गर्यो। उज्बेकिस्तानको यो लगातार दोस्रो जित हो र छनौटको सम्भावनालाई बलियो बनाएको छ। उसले दुई खेलबाट छ अङ्क जोडेको छ। नेपालले तीन खेलबाट मात्र तीन अङ्क बनाएको छ। नेपाल पहिलो खेलमा कम्बोडियासँग 4-1 हार्दा दोस्रो खेलमा चाइनिज ताइपानलाई 3-1 हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ। समूह बीमा नेपाल डिफेन्डिङ च्याम्पियन उज्बेकिस्तान, बहराइज, चाइनिज ताइपान र कम्बोडियासँग रहेको छ। सन् 2025 हुने एएफसी U20 एसियन कपमा कुल 45 राष्ट्रको सहभागिता रहेको छ। 45 राष्ट्रलाई 10 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता र 5 उत्कृष्ट उपविजेता U20 एसियन कपमा छनौट हुनेछन्। नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ओडीआई क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन्।
देशभर सामान्यदेखि पूर्णतया बद्ली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने र तराई मधेसका भूभागमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 93%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:55 भयो भने सूर्यास्त भरि साँझ 5:56 हुनेछ। प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बंगलादेशका अन्तरिम प्रधानमन्त्रीसहित विश्व समुदायका नेताहरूसँग भेटवार्ता। नेपालमा आयोजना हुने सगरमाथा संवादमा सहभागी भई जलवायु न्याय अभियानमा एकीबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह। सबै पक्षको अधिकार समेट्ने गरी संविधान संशोधनमा सबै दलको साथ रहने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वास। आजदेखि 4 दिन देशका अधिकांश भूभागमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। चट्याङ लागेर कञ्चनपुर, बाजुरा र दाङमा 4 जनाको मृत्यु र चीनद्वारा प्रशान्त महासागरमा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।